धनगढी चौरासँग खेल्नेछ र यसैसँग सम्बन्धित रहेर यो क्रिकेट प्रतियोगिता र यो उचाइ पुगिरहँदा यो उचाइमा ल्याउने एकजना महत्वपूर्ण व्यक्ति र धनगढीलाई क्रिकेटको सिटी बनाउने एकजना अभियन्ता ड्रिम फाप्लाका अभियन्ता सुभाष साई एकजना सेलिब्रिटी आज हामीसँग हुनुहुन्छ। आज धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष एवं डिपिएलका संयोजक रुसलान डिपिएल दुईको विषयमा रहेर कुराकानी गर्दैछु। यो विषयमा कुराकानी गर्न तपाईँलाई कुनै जिज्ञासा प्रश्न र कुनै क्वेसन गर्न मन छ र यो कार्यक्रमको दौरानमा जिज्ञासा उठ्यो मनमा भने आज टेलिफोन यहाँहरूका लागि खुला छ 091-4200-16 सुभाष साईसँग कुराकानी गर्न चाहन्छु भने कृपया टेलिफोन घुमाउन आग्रह गर्छु। आजका अतिथि सुभाषजीलाई म वेलकम गर्छु। सुभाषजी नमस्कार।
हजुर धन्यवाद।
सन्चै हुनुहुन्छ?
सन्चै।
धेरै प्रेसरका बावजुद यो खेलको अन्तिम अन्तिम एक स्टेप अब बाँकी छ भनौँ न, आज सेकेन्ड लास्ट गेम फाइनल भोलि हुनेछ, कस्तो फिल भइरहेको छ? हिजोको त्यो 2010 डिबोटी एसपिए कपबाट शुभारम्भ भएको भनौँ न त्यतिखेरको यो क्रिकेट प्रतियोगिता, आज फाइनल सेकेन्ड रनमा छौँ हामी भनौँ न तपाईँको डिपिएल टूमा छौँ सिजनमा, यहाँसम्मको यात्रालाई हेर्ने भने ठ्याक्कै यो प्रतियोगिता तत्कालको प्रतियोगितालाई यहाँले कसरी समीक्षा गर्दै हुनुहुन्छ?
हेर्नुहोस् नसकिने कुरा केही पनि नहुँदो रहेछ भन्ने एउटा कुरा चाहिँ बुझियो। हेर्नुहोस् आजभन्दा 8 वर्ष अगाडिको एसपिए कप नै डिपिएल हो, नाम परिवर्तन भए पनि आखिर एउटै श्रृङ्खला हो यो सबै। र भनौँ न अब हामीले एउटा क्रिकेटको माध्यमबाट आफ्नो ठाउँलाई चिनाउनुपर्छ, क्रिकेट माध्यमबाट के कसरी कन्ट्रिब्युसन गर्न सकिन्छ आफ्नो ठाउँलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनलाई, होइन यहाँको आर्थिक क्रियाकलापलाई बढाउनको लागि, यहाँको पर्यटनलाई प्रवर्धन गर्नको लागि त्यो सोच लिएर हामी अगाडि बढ्यौँ कि। क्रिकेट प्रतियोगिता गएर हामीले व्यक्तिगत रूपमा के कमाउन सकिन्छ भन्दा पनि समाजलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने त्यो सोचले अगाडि बढेको हुँदा बिस्तारै सबैको हामीले साथ पाउँदै गयौँ, सबैको विश्वास जित्दै गयौँ, स्थानीयहरू सबैले साथ दिए र बिस्तारै बिस्तारै भनौँ न हामीले हाम्रो नै आत्मबल बढ्दै गयो, राम्रो कामलाई सबैले साथ दिँदो रहेछ भन्ने कुराहरू, र अब भनौँ न राष्ट्रिय स्तरका ठुला ठुला ब्रान्डहरू पनि हामीलाई साथ दिँदै हुनुहुन्छ। गत वर्ष साथ दिने ब्रान्डहरू आज दोब्बर त्रिपल ठुलो मन बनाएर हामीसँग अगाडि बढ्दै हुनुहुन्छ र अन्तर्राष्ट्रिय ब्रान्डहरू पनि अब जोडिने क्रम सुरु भयो। त्यसले गर्दा अब के लाग्छ भनेपछि अब यो त डिपिएल टू भनेको अब सुरुवात मात्र हो, गर्न सकिने धेरै कुरा छ र अब फाप्ला अन्तर्राष्ट्रिय रङ्गशाला पनि हामी भनौँ न हामीले सोचेको मोडेलमा सरकारले एउटा वातावरण मात्र भइदिने हो, गो अहेड, हामी कुनै किसिमको तपाईँहरूलाई छेकबार गर्दैनौँ भनिदिने भनेपछि हामी 3 वर्षभित्र फाप्ला अन्तर्राष्ट्रिय रङ्गशाला पनि बनाइदिन्छौँ कि। किनभने यही कम्पनीहरू जो हामीसँग आज डिपिएलमा स्पोन्सरसँग स्पोन्सरको रूपमा जोडिएका छन् उहाँहरू नै भोलि ड्रिम फाप्लामा हाम्रो पिपिपी मोडेलमा जाने भनेपछि हामी पनि सेयर हाल्न तयार छौँ, होइन कसैले हामी आफ्नो कम्पनीबाट स्ट्यान्डको नाम बनाउन तयार छ, कसैले कसैको आफ्नो अभिभावकको नामबाट स्ट्यान्डहरू बनाउन तयार छन्। हामीले त्यो एउटा नमुना पेस गरेका छौँ होइन, त्यसले गर्दा हामीलाई भनौँ हाम्रो एउटा जो हाम्रो एउटा इच्छा शक्ति छ, हामीलाई केही गर्ने एउटा जोस छ भनौँ न हामी युवाहरूमा, त्यसलाई चाहिँ अब सरकारले पनि भनौँ न बुझिदिनु जरुरी छ के हाम्रो गर्न भने, त्यसले गर्दा चाहिँ अब सरकारले बुझिदिने हो र भनौँ न पार्टनरसिपमा जाने हो भने चाहिँ ड्रिम फाप्ला समय पुरा हुन्छ र डिपिएल ड्रिम फाप्लाको लागि एउटा खुड्किलो मात्र हो।
सुभाष त्यो प्रतियोगिता झन्डै भनौँ न स्कुल लेभलको भएको थियो त्यतिखेर, एसपिएको नाम दिइएको थियो, आज त्यही मोडालिटीलाई तपाईँले ल्याएर डिपिएलसँग जोड दिनुभयो जुन एउटा फ्रान्चाइज रूपमा गयो होइन। अहिले हेर्ने हो भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले पनि यो प्रतियोगितालाई मान्यता दिइसकेको अवस्थामा यो उसमा पुर्याउन तपाईँको ठुलो योगदान छ। त्यो विगतलाई सम्झिन्न, त्यतिखेरको कठिनाई र आज पुग्दाको कठिनाई के छ, चुनौती अहिले पनि फेस गर्नु भएको छ सुभाषजी?
हेर्नुहोस् एउटै हेर्नुहोस् त्यतिखेर एसपिएको 2010 गर्दाखेरि पनि भनौँ न हामीसँग चुनाले बााउन्ड्री बनाउँथ्यो होइन, सबै कुराहरू नौलो थियो, चुनौतीपूर्ण थियो कि त्यो 4 लाख रुपियाँको बजेटको टुर्नामेन्ट थियो तर त्यत्तिकै चुनौती थियो हामीलाई त्यो उठाउन सङ्कलन गर्नलाई, बजारमा सुरुमा कसैले पत्ताउँथेन,
ब्रान्डलाई जोड्नु पर्थ्यो,
लोकल बजार जोड्नु पर्थ्यो, 10 कुरा सुनेर हामीले फर्किनु पर्थ्यो र अहिले पनि भनौँ न अब हामी त सधैँ ग्रोथ गर्ने क्रममा छौँ नि, त्यसले गर्दा च्यालेन्ज सधैँ हुन्छ र जति ठुलो च्यालेन्ज त्यसको पछाडि त्यति ठुलो सफलता लुकेको हुन्छ र हामी च्यालेन्जमा रमाउँछौँ कि, जति ठुलो च्यालेन्जै छैन चुनौतीपूर्णै छैन बाटो भनेपछि काम गर्नुको मजा पनि छैन हेर्नुहोस्, सहज काम त जहिले पनि गर्छन् होइन, त च्यालेन्ज कामले पास गर्दाखेरि हामीले त्यो चुनौतीलाई पार गर्दाखेरि ओभरअल समाज नै अगाडि बढिसकेको हुन्छ कि।
त्यो कन्सेप्ट त्यतिखेर नै थियो सुभाषजी तपाईँले, किनभने त्यतिखेर भर्खर भर्खरै इन्डियामा आइपिएलको पनि शुभारम्भ भएको होइन, भर्खरै 1-2 संस्करण भइसकेको थियो, त्यसपछि ठ्याक्कै तपाईँले पनि त्यही मोडालिटीमा भनौँ न यहाँको स्कुलहरू महेन्द्रनगर धनगढी काठमाडौँको 2-4 कलेजहरूलाई ल्याएर प्रतियोगिता गरिरहँदा यही मोडालिटी सोच्नु भएको थियो तपाईँले, यसै अनुरूप जानुपर्छ सोच्नु भएको थियो कि होइन धनगढीमा चाहिँ एउटा क्रिकेटको माहौल बनाउनुपर्छ भविष्यमा देखा जाएगा, के सोच्थ्यो सुभाष?
सुरुमा त हेर्नुहोस् कुनै पनि किसिमको राम्रो प्रतियोगिता नभएको हुन्थेन यहाँ, त्यसले गर्दा भनौँ न हामी सानो हुँदाखेरि बरु जुन किसिमको माहौल थियो हामी सानोमा धनगढीमा क्रिकेट खेल्थ्यौँ त्यतिको पनि थिएन कि, बिग्रिसकेको त्यो भन्दा देशभरि नै 10 वर्ष द्वन्द चल्यो, सबै खेलकुद संरचनामा त्यसले असर पारेको हो होइन। कसले सुरुवात गर्ने त, यहाँ सङ्घ पनि छ, क्रिकेटको सङ्घ पनि छ, खेलकुद सङ्घहरू छ होइन, क्यान छ, कसैले इनिसिएसन ल्याएको छैन, अब चुप्लाएर त बसेर भएन नि त, कसैले गरिदिएला सरकारले गरिदिएला भने चुप्लाएर बसेर त कहिले हुँदैन नि त, हामी आफैले सुरु गरौँ त भनेर हामीले एसपिए कप सुरु गऱ्यौँ, इन्टर कलेज टुर्नामेन्ट थियो, एसपिए कलेजको ठुलो साथ छ त्यसमा, एउटा ब्याकअप रूपमा पछाडि बसेको हुनाले पनि हामीलाई एउटा कन्फिडेन्ट मिलेको हो र त्यो गर्दै जाँदा प्रत्येक संस्करणमा केही न केही नयाँ प्रयोग गर्दै जाउँ भन्दाखेरि नै हामीले पछि डिसिएल भनेर पनि सुरु गर्यो, धनगढी क्रिकेट लिग, 6 टोलको नामबाट भनौँ न 6 क्लब बनायौँ हामीले र पहिलोपटक नेपालमा क्षेत्रीय स्तरमा भए पनि हामीले अक्सन सुरु गऱ्यौँ, त्यो नेपालमा पहिलोपटक थियो, अब ती त्यतिखेरको टिम ओनरहरू र ती क्लबहरू भनौँ न क्याम्पस रोड, सन्तोषी टोल, टिम चौराहा, शिवासी अतरिया र हसनपुर रोयल्स, उहाँहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु, यो कन्सेप्टको सुरुवात नेपालमा त्यहीँबाट सुरु भयो डिसिएलबाट नै र त्यसैलाई नै अब राष्ट्रिय स्तरमा लैजाउन भनेर हामी नेपालमा पहिलोपटक राष्ट्रिय स्तरमा हामीले अक्सन गरायौँ
गत वर्ष,
टोटल 2 लाखको सीमा थियो डिसिएल गर्दाखेरि, पछि हामीले त्यसलाई बढाएर राष्ट्रिय स्तरमै गऱ्यौँ र नेपालमा पहिलोपटक हामीले सिटी बेस्ड फ्रेन्चाइजको अवधारणालाई पनि सुरु गऱ्यौँ राष्ट्रिय स्तरमै र भनौँ न अब यसपालि हामीले केही नयाँ गत वर्षभन्दा केही नयाँ प्रयोग गर्ने क्रममा विदेशी खेलाडीहरू राख्न पाइने र टेक्नोलोजीमा व्यापक सुधार ल्याउने, अब टेक्नोलोजीलाई प्रयोग गर्नुपर्छ भने
चाहिँ कुरा भनौँ न त्यो टिभीको मजा घरमा बसेर जो हेरिन्थ्यो यसपटक तपाईँले स्क्रिन नै राखिदिनु भएको छ कि त्यहाँ हेर्नलाई, ठुलो स्क्रिन बोर्ड छ यतापट्टि डिजिटल फेरि स्कोर बोर्ड, कस्तो मजाको आइरहेको छ, एउटा रमाइलो भइरहेको छ, स्ट्यान्डहरू पनि बनाउनु भएको छ एउटा, किनभने हामीलाई पनि लागिरहेको छ एउटा अन्तर्राष्ट्रिय लेभलको खेलहरू हेरिरहेको जस्तो फिल भइरहेको छ। यसपटकको अक्सनको अलिकति कुरा गरौँ न, अक्सन कसरी भयो सुभाषजी?
हेर्नुहोस् अक्सनमा हामीले क्राइटेरिया बनाएका थियौँ, एबिसिडी भनेर क्राइटेरिया बनाएका थियौँ होइन, त्यसमा विभिन्न ग्रुपका खेलाडीहरूलाई समावेश गरेका थियौँ र नौलो कुरा गत वर्षभन्दा नौलो, अब हामीलाई गत वर्ष एउटा किसिमको प्रेसर पनि थियो लोकल खेलाडीहरू पढेन भन्ने कुरा, अब बाहिरको टिमहरूलाई जबरजस्ती हाल भन्नु पनि गाह्रो थियो, पहिलो संस्करणमा नै नाम चिनेका सुदूरपश्चिम खेलाडीहरू पढ्न त परेका थिए तर नौलो खेलाडीहरूलाई पार्न सफल भएका थिएनौँ, त्यसले गर्दा यसपालि हामीले एउटा भिन्नै क्राइटेरिया डी भनेर सुदूरपश्चिम स्तरीय ट्यालेन्ट हन्ट गर्ने, त्यसबाट 12 छनौट गर्ने र 12 चाहिँ अक्सनमा राख्ने र त्यहाँबाट प्रत्येक सिटीले चाहिँ एउटा खेलाडीलाई अनिवार्य राख्नुपर्ने भन्ने व्यवस्था गऱ्यौँ, त्यहाँबाट 6 पर्नु भएको छ त्यसमा सबैले मौका त पाएको छैन एक एक दुई खेलाडीले
होइन
अब एकजना हाम्रो प्रकाश जोशी भन्ने खेलाडीले खेल्ने मौका पाए र नपाएको खेलाडीहरूले पनि भनौँ के खेलाडी अब गोल्डन स्लिक काठमाडौँ गोल्डन्सले पनि तयारी गरेको थियो एउटा खेलाडीलाई खेलाउने तर गेम पानीले वास आउट भयो र नारायण जोशीले पनि एउटा गेम खेल्यो ल दुईजनाले खेल्यो भनौँ न उत्पादन हो नारायण जोशी र शुभोदय र अहिले भनौँ न अन्डर 16 राष्ट्रिय टिममा पनि हुनुहुन्छ धनगिर क्रिकेट एकाडेमीको उत्पादन र नपाएकोले पनि एउटा भनौँ न विदेशी र अन्तर्राष्ट्रिय खेलाडीहरूसँग एउटै रुम सेयर गरेर एउटै क्याम्पमा बसेर सँगै बस्दाखेरि उहाँले पनि अब भनौँ न त्यहाँसँग त्यहाँबाट धेरै सिक्ने मौका पाएका छन् र अर्को वर्षको लागि त्यो कुराहरू काम लाग्छ
हाम्रो डिपिएललाई यो जुन मान्यता दियो अन्तर्राष्ट्रिय लेभलको क्रिकेट प्रतियोगिताको मान्यता कतिको सकस गर्नु पर्यो तपाईँले भन्नु त कतिको गाह्रो अप्ठ्यारो भयो
हेर्नुहोस् एउटा प्रक्रियामा जानै पर्ने थियो हामीले किनभने अब आइसिसीको मान्यता किन पनि हामीलाई चाहिएको थियो भने चाहिँ हामीले अब विदेशी खेलाडीहरू विभिन्न बोर्डबाट झिकाउनु पर्ने थियो त्यत्तिकै आइसिसी मान्यता नभएको टुर्नामेन्टमा बोर्ड बाहिरको क्रिकेट बोर्डहरूले अलाउ पनि गर्दैन त्यसले हामीले त्यो प्रक्रियामा गयौँ अब यसमा भनौँ न अब आइसिसी एडभाइजरी कमिटी नेपालमा छन् त्यसै गरेर हाम्रो टेक्निकल कमिटीदेखि लिएर अब आइसिसी हाम्रो नेपालको लागि आइसिसी हेरिराख्नु भएको छ भावना घिमिरे म्याम उहाँ सबैले सकारात्मक रूपमा होइन यसलाई यसको लागि लबिङ गर्नुभयो र आइसिसीले पनि सबैसँग फिडब्याक लिए यो कस्तो टुर्नामेन्ट हो के खाले टुर्नामेन्ट भन्दाखेरि यो एउटा राम्रो टुर्नामेन्ट हो भनेर सबैले फिडब्याक दिइसकेपछि आइसिसीले भनौँ न यसलाई
अब यसलाई मान्यता दियो अब यसको उचाइ त झन् बढ्यो सर अब हेर्नु सुभाषजी अब यो प्रतियोगिता सानो प्रतियोगिता रहेन अब देशकै सबैभन्दा ठुलो प्रतियोगिता भयो हेर्नुहोस् अब भोलि त भारतको खेलाडी पनि आइरहेको छ भोलि श्रीलङ्काको आउला अहिले हङकङ छ युएको खेलाडीहरू आइरहेको छ भोलि अन्य देशको खेलाडी आउँछ अब अन्तर्राष्ट्रिय खेल भइसक्यो
अब यो सबै खेलाडीहरूलाई अब आइसिसीको मान्यता पाउनु भनेको अब हामीले कुनै पनि देशको कुनै लेभलको खेलाडी पनि हामी जिकाउन सक्यौँ अब त्यसको लागि टिमहरूले त्यो खेलाडीहरूलाई अफोर्ड गर्न सक्नु पऱ्यो र टिमहरू जुन हिसाबले अहिले भनौँ न अहिले जुन किसिमले पहिलो संस्करणमा नै विदेशी खेलाडी हामीले अलाउ गरेकोमा जुन किसिमको खेलाडी ल्याए नि हङकङको क्याप्टेनलाई लिएर आएँ युएको क्याप्टेनहरूलाई लिएर आएँ आइपिएल खेलेका डेली डेयर डेभिसका खेलाडी पुनित विष्ट पनि आएर खेलिरहेका छन् होइन आज उहाँको गेम छ ल जुन किसिम जुन लेभलको खेलाडीहरू ल्याए नि त्यसले गर्दा भोलिको दिनमा अझै ठुलो लेभल खेलाडी आउँछ भन्ने हामीले विश्वास हामीले दुईजना अनिवार्य राख्नुपर्ने र आफैले त्यसको डिलिङ गर्नुपर्ने भन्ने हामीले त्यो व्यवस्था गरेका थियौँ
भनेपछि टिम ओनरहरूले चाहिँ उहाँहरूलाई आफै डिल
हजुर
अब कुरा गरौँ यो जुन आइसिसीको तपाईँले मान्यता पाउनुभयो नेपालमा क्रिकेट बोर्ड नभएको अवस्थामा यो प्रतियोगिता गर्न कतिको अप्ठ्यारो भयो खास गरी क्यान छैन क्यान निलम्बितको अवस्थामा छ यसका पदाधिकारी छैनन् एउटा निजी क्षेत्र तपाईँ व्यक्तिगत रूपमा काम गर्दै हुनुहुन्छ यत्रो प्रतियोगिता सफल पार्न राज्य पक्षबाट होस् या भनौँ क्रिकेट काउन्सिलबाट होस् या भनौँ क्रिकेटका क्रेजीहरू जो हुनुहुन्छ क्रिकेटको फ्यानहरू हुनुहुन्छ एउटातिर होला तर क्रिकेटलाई माया गर्नेहरूले सपोर्ट त गराए देखिन्छ तपाईँलाई कतिको गाह्रो अप्ठ्यारो भयो खास गरी व्यक्तिगत रूपमा किनभने एकातिर क्यान छैन जिल्लामा पनि क्रिकेट त्यति सक्रिय छैन क्रिकेट यहाँको जुन हेरिरहेको हो जिल्ला स्तरीय त्यस अवस्थामा कतिको गाह्रो भयो सुभाष
हेर्नुहोस् वास्तवमा त एक्लै भन्नुहुन्छ म पछाडि धेरै ठुलो टिम छ हेर्नुहोस् यहाँसम्म पुग्नुमा धेरै ठुलो टिमवर्कको साथ छ मैले भने नि क्यालोरी भेज मोमो एउटा मोमो जहिले हामीलाई एक प्लेट मोमो भेज्यो भने एक रुपियाँ कन्ट्रिब्युसन गरिराख्नु भएको छ दुई वर्षदेखि निरन्तर रूपमा देखि लिएर यहाँको सम्पूर्ण तपाईँले त्यहाँ ग्राउन्डमा हेर्नुहोस् सर धेरै लोकल ब्रान्डहरू त्यहाँ हामीसँग जोडिएका छन् यहाँको धनगढ नगरपालिकाले पनि हामीलाई साथ दिएको छ यहाँको जति पनि समितिहरू छन् बस व्यवसाय समिति निर्माण व्यवसाय समिति कैलाली उद्योग वाणिज्य सङ्घ होटल व्यवसाय सङ्घ जति पनि समितिहरू छन् मैले नाम छुटाएको होला धेरैको सम्पूर्ण अब हामीले क्रिकेट फर युनिटी नै नारा दिएको छ यसपालि सबैजना एक भएको अवस्था छ एक हुने क्रम छ र क्रिकेटले सबैलाई जोड्छ होइन ठुलो टिमवर्क छ मसँग अब अर्गनाइजर कमिटी पनि हेर्नुहुन्छ भने युवा केटाहरू होइन जसले अब भनौँ न अब आफैले पनि स्पोन्सर खोज्न सक्ने एउटा क्षमता राख्छन् अब उहाँले भनौँ न ग्राउन्डमा जानुहुन्छ भने म मेरो उपस्थितिभन्दा उहाँहरूको उपस्थिति बढी छ होइन मलाई त एकदमै फ्री नै उहाँहरूले छोडिदिनु भएको छ भन्नाले धेरै ठुलो ठुलो टिमहरू छ अब सम्पूर्ण यहाँको लोकल मिडियादेखि लिएर राष्ट्रिय स्तरका मिडियाहरूदेखि लिएर तपाईँ आफै पनि भनौँ न यसको प्रत्यक्ष अप्रत्यक्ष रूपमा यस टुर्नामेन्टलाई सफल गर्नलाई लागिराख्नु भएको छ भनेपछि धेरै धेरै ठुलो टिमवर्क लागेको छ त्यसले गर्दा सहज छ हेर्नुहोस् सुरुमा अप्ठ्यारो थियो तर जति हामी अगाडि बढ्दैछ त्यति ठुलो टिम हामीसँग जोडिएको छ
विरोधको नाममा विरोध गरे भन्छ नवराज धानुलाई बेला बखतमा भन्छन् आरोप लाउँछन् तपाईँलाई सुनाउँछन् पनि होला नवराजीले तपाईँको विरोध गरे भन्लान् तर मिडिया कर्मी भएको नाताले एउटा निष्पक्ष रूपमा मैले बोल्नुपर्छ यो कुरा गरिरहँदा अहिले तपाईँको सम्बन्ध खास गरी जिल्ला खेलकुद र जिल्ला क्रिकेट सङ्घसँग जिल्ला स्तरमा हेर्ने भने सम्बन्ध कस्तो छ सुभाष
राम्रो छ हामीले त सबैलाई जोडेर लैजाने हो हेर्नुहोस् यो हामीले जुन काम गरिरहेका छौँ यो यसले त उहाँलाई झन् बल पुगिरहेको छ भनौँ न त्यसले गर्दा उहाँलाई सपोर्ट गर्नलाई नि यो काम भएको हामीले अब क्रिकेटको सम्भावनालाई मर्न दिनु हुँदैन क्रिकेटले नेपाललाई जहाँ पुर्याउन सक्छ नि त्यो एउटा पोटेन्सियल त हामीले देखेका छौँ त एज क्रिकेटले आज खेललाई मात्र अगाडि बढाउने होइन यहाँको इकोनोमीलाई यहाँको टुरिज्मलाई होइन यहाँको अब आज ढङ्गेडीलाई ग्लोबल म्यापमा ढङ्गेडी अङ्कित छ आज जसरी आज काठमाडौँलाई चिनिन्छ पोखरा चिनिन्छ नि त्यसरी अब त्यो धाराहारीमा धनगढी पनि जाने क्रम जाएको छ एउटा ब्रान्डेड एउटा सिटीको रूपमा अगाडि बढ्दैछ अब क्रिकेटले धनगढीलाई एउटा अन्तर्राष्ट्रिय सहरको रूपमा विकास गर्न सक्छ आज तपाईँ हेर्न जानुहोस् त्यहाँ दिउँसो खाना खाने समयमा कुनै पनि होटल रेस्टुरेन्ट तपाईँले खाली भेट्नु हुँदैन राति होटेलहरू जानु कुनै होटेलमा तपाईँ रुम पाउनु हुँदैन अनि रिक्सावालाहरू सब प्याक छन् भनौँ न एउटा होटल चल्नु भनेको तरकारी पसल पनि चल्नु हो त्यसको इन्डाइरेक्टली डाइरेक्टली सबैलाई सम्पूर्ण धनगढीलाई सुदूरपश्चिमलाई र यहाँ यत्रो हुनसक्छ भने अरू ठाउँमा किन हुन सक्दैन भने देशका अन्य सहरहरूमा पनि अब बस चलिसक्यो उहाँले पनि अब यो किसिमको प्रतियोगिता गर्नुपर्छ भने बस चल्नु भनेको ओभरअल देशकै क्रिकेटलाई अगाडि बनाउनलाई
चाहिँ
एकदम अब इपिएलले पनि हाम्रो जुन एउटा सिटी बेस्ड फ्रेन्चाइज मोडल र जुन हामीले पहिलोपटक अक्सन ल्यायौँ नि त्यही मोडललाई नै अब फलो गरेको भने एउटा इम्प्याक्ट यसले क्रिएट गरिसकेको छ र यो यस्तै प्रतियोगिता दुई चारवटा देशमा हुने भनेपछि नेपालमा क्रिकेटरहरूको लागि चाहिँ अब एउटा हुन्छ नि आर्थिक रूपमा पनि एउटा राम्रो सम्भव
भन्दा के हुन्छ खास गरी यो देशमा कुनै पनि इभेन्ट नहुनु नभइरहँदा होइन तपाईँले एउटा चुनौती दिने प्रयास गर्नुभयो भने के हुन्छ खास गरी क्यानले प्रतियोगिता गर्न सकेन जिल्ला क्रिकेटले गर्न सकेन या भनौँ जिल्ला खेलकुदले या राष्ट्रिय खेलकुद परिषदले गर्न नसकिरहेको अवस्थामा एकजना व्यक्ति खास गरी तपाईँ जस्तो निजी क्षेत्रको कुरा गरौँ निजी क्षेत्रबाट यो किसिमको प्रतियोगिताले के राज्यलाई चुनौती दिन खोजे हो त तपाईँहरू सक्नुहुन्न अब चाहिँ प्रतियोगिता गर्ने जिम्मा हाम्रो है हामी गर्छौँ त्यो माहौल तपाईँहरू बनाइदिनुहोस् हामी गर्न सक्छौँ भनेर देखाउन खोज्नुभयो
उहाँ देखाउनलाई काम गरेको होइन सर्वप्रथम हामीले यो कामलाई इन्जोय गरिरहेको छौँ र यो इभेन्ट गरेर अब सुदूरपश्चिमलाई कसरी अब भनौँ न अगाडि बढाउन सकिन्छ सुदूरपश्चिमको सम्पूर्ण पक्षलाई भनौँ न क्रिकेट मात्र अगाडि बढिरहेको छ नि यहाँ तपाईँलाई मैले अघि भने यहाँ क्रिकेटसँगै यहाँको आर्थिक क्रियाकलाप र पर्यटन गतिविधि पनि अगाडि बढिरहेको छ र हामीले त्यो सोचेर अगाडि बढेको हौँ र अब सरकारले भनौँ न सरकारलाई पनि एउटा किसिमको सकारात्मक दबाब भनौँ न सरकारले अझै ठुलो गर्न सकिन्छ एउटा क्रिकेट एकाडेमीको ब्यानरमा बसेर हामीले यत्रो प्रतियोगिता गर्न सकिन्छ भनेपछि सरकारले अथवा क्रिकेटसँग रिलेटेड सङ्घले खेलकुद निकायले चाह्यो भने के गर्न सकिन्न त्यो त आधिकारिक ब्यानर हो नि त जसरी हामीलाई स्पोन्सर काठमाडौँ गएर स्पोन्सरलाई कन्भिन्स गर्न जति गाह्रो छ धनगढी क्रिकेट एकाडेमीको ब्यानर लिएर लोगो लिएर त्यही ठाउँमा हामीसँग क्यानको ब्यानर हुन्थ्यो भने योभन्दा सही गुणा बढी काम गर्न सक्छौँ नि त हामीले
अब सुभाषजी कार्यक्रममा मसँग पाँच सात मिनट यो पिरियडमा छ त्यसपछि हामी प्रतियोगिताकै यो फाइनलतिरकै विषयलाई जोडौँला यसको पुरस्कारको कुरा खेलाडीका कुराहरू बेस्ट अवार्डका कुराहरू हामी गरौँला तर यो बिचमा यो प्रतियोगितासँग जोडिएका तिन चारवटा केही कन्ट्रोभर्सी भनौँ या अलिकति विवादित विषय जसले सुभाष साईलाई अलिकति यो पछिल्लो समय चर्चामा आएको छ यो विषयमा म क्वेसन गर्छु तपाईँले त्यही अनुसार सही आन्सर दिनुहोला एउटा प्रश्न मैले यहाँनिर जोडेँ उद्घाटन समारोहमा मन्त्रीज्यूलाई तपाईँले बोलाउनु भयो मान्य मन्त्रीज्यू आइरहँदा तपाईँहरूले उहाँलाई सत्कार गर्न सक्नु भएन स्वागत गर्न सक्नु भएन अवहेलना गरियो या भनौँ स्वागत गर्न एउटा पनि टोली नजाँदा मन्त्री एयरपोर्टमा अलपत्र भन्ने जस्तो समाचारहरू आयो र त्यो खबर आयो यसले सुभाष साईलाई
एकदम गलत कुरा हो होइन हामीले मन्त्रीज्यूलाई रिक्वेस्ट गरेर होइन उहाँ त एक दिन अगाडि आउने प्रोग्राम थियो ल अब भोलि अलि प्लेन फ्लाइट क्यान्सल भयो अब म आउँदैन भन्दाखेरि पनि हामीले आउनै पर्छ सर हजुरले अब हजुर आयो भने अब हामीले जुन एउटा फाप्लाको हाम्रो फाइल अड्किरहेको छ मन्त्रालयमा पिपिपी मोडलको लागि त्यो एउटा त्यसको लागि बाटो खुल्छ भन्ने एउटा हामीलाई सोच थियो त्यो आइदिनुपर्छ सर जस्तै सेकेन्ड इनिङमा भयो नि पुगिदिनुपर्छ बरु ओपनिङमा हामीले बरु उद्घाटन नगरेर से इनिङ ब्रेकमा गरौँला भनेका थियौँ होइन त्यही एकदम रिक्वेस्ट गरेर ल्याएको मान्छे होइन राम्रो अर्गनाइजर साथी पनि पुग्नु भएको थियो अब मेरो त ठ्याक्कै त्यतिखेर वेलकम स्पिच परेको थियो ट्याक्कै छोड्ने माहौल थिएन फ्लाइट ल्यान्ड हुने फेरि त्यतिखेर हाम्रो साथी पुग्नुभएको थियो समयमा पुग्नुभएको थियो लिन जानुभएको थियो अब भाइरल एउटा टेक्निकल मिस्टेक यसमा भएकै हो होइन
अनि
एउटा टेक्निकल मिस्टेक के भएको अब टाइमिङले गर्दा त्यो एउटा टेक्निकल मिस्टेक हो अब झन्डावाला गाडी हुने ठाउँमा अब हाम्रो एउटा झन्डा बिनाको गाडी हाम्रो अर्गनाइजर हाम्रो आफ्नै गाडी गएको थियो होइन त्यसले गर्दा चाहिँ अब झन्डावाला गाडी नभएर एउटा टेक्निकल मिस्टेक त्यो हल्ला चाहिँ आएको तर हामी अर्गनाइजरले चाहिँ एकदम रेस्पेक्ट गरेर
उहाँलाई
एकदमै कमिटी गठन गरेका थियौँ जानुभएको थियो लिन तर अब भनौँ न त्यसमा चाहिँ अब झन्डावाला गाडी चाहिँ एउटा मिस भएको थियो त्यो एउटा रस आउन भनौँ न ओपनिङ हामीले सञ्चालन गर्ने वेलकम स्पिच पनि मेरो परेको बेला टाइमिङमा त्यो ठ्याक्कै एउटा त्यो कम्युनिकेसन चाहिँ
हामी जानुपर्थ्यो कि
भन्ने जस्तो म आफै जानुपर्ने त अब त्यो प्रोग्रामको सेड्युलै त्यस्तो थियो कि मैले आफ्नो वेलकम स्पिच छोड्न मिल्थेन त्यसले गर्दा चाहिँ अब आइसिसीको मापदण्डले गर्दा फेरि हामीले चाहिँ गेमलाई चाहिँ गेम चाहिँ एक बजेभन्दा ढिलो गर्न मिल्थेन फेरि त्यसले गर्दा गेम सुरुभन्दा अगाडि वेलकम स्पिच दिनै पर्ने त्यसले गर्दा चाहिँ हामीले म चाहिँ पुग्न सकेको थिएन होइन तर अब टेक्निकल सानो मिस्टेक भएको छ अब त्यो मिस्टेक पनि हुनुहुन्न वास्तवमा हुनुहुँदैन होइन
यो प्रतियोगिता गरिरहँदा मन्त्रीज्यूले के कमेन्टमेन्ट गरेर
होइन उहाँ त खुसी हुनुभयो होइन तपाईँले यत्रो गरिराख्नु भएको छ हामी अब सरकारी पक्षबाट गर्नुपर्ने सपोर्ट के हो हामी गर्छौँ आफ्नो स्पिचमा पनि ग्राउन्डमा भन्नुभयो उहाँले फाफ्लाको लागि सहयोग गर्छौँ भनेर भन्नुभएको छ अब त्यही कुरा हो पोजिटिभ हुनुहुन्छ
यहाँनिर प्रश्न जोड्छु खास गरी सुभाष साईले लोकल मिडियालाई बाइक पास गर्नुभयो कि भन्ने एउटा यो किसिमको प्रश्नहरू पनि छ राष्ट्रिय मिडियालाई चाहिँ बढी फोकस गर्नुभयो लोकल मिडियालाई बाइपास गर्नुभयो किनभने विगतको संस्करणलाई हामीले बिर्सिनुहुन्न है भन्ने धेरैको तर्क छ किनभने 2010 लोकल मिडियाले गर्दा आज यहाँ पुग्नुभयो हिजोका विभिन्न प्रतियोगितालाई तपाईँलाई सफल पार्न लोकल मिडियाको ठुलो हात छ तर आज सुभाषजीले चाहिँ लोकल मिडियालाई साथमा लिनु भएन केन्द्रीय मिडियालाई बढी उचाइरहनु भएको छ भन्नेहरू प्रश्न छ
त्यस्तो होइन अब हेर्नुहोस् अब यो टुर्नामेन्ट अब अन्तर्राष्ट्रिय स्तरको भइसक्यो तपाईँ आफै भन्दै हुनुहुन्छ पटक पटक यो आइसिसीले मापदण्ड प्राप्त इभेन्ट होइन त्यसले गर्दा अब राष्ट्रिय स्तरका मिडियाहरू आउनु स्वाभाविकै हो होइन र लोकललाई पनि हामी साथमा लिएरै हिँडेका छौँ त्यस्तो होइन कि लोकललाई बाइपास गरेर हिँडेको होइन त्यो एउटा गलत कुरा हो अब त्यो कसरी बुझिन्छ हामीले आफ्नो तर्फबाट त्यसो एकदम राम्रो साथ छ लोकलमा पनि जसले यसको महत्त्वलाई बुझेको छन् उहाँले साथ दिनै भएको छ जसले बुझेको छैन यो अब यसको इम्प्याक्ट हुन्छ भन्छ नि मैले पटकबाट यसको इम्प्याक्टलाई जसले बुझेको छैनन् यो काम भनेको सुभाष साईको काम होइन नि त यो काम भनेको सुदूरपश्चिमको काम हो सुदूरपश्चिमलाई अगाडि बढेको सबैले गर्व गर्नुपर्ने विषय हो नि त त्यसले गर्दा म एक त एउटा व्यक्तिसँग जोडेरलाई कहिले पनि हेर्नु हुँदैन होइन मसँग केही समस्या होला भनेपछि त्यसलाई चाहिँ पर्सनली लिनु भएन
धेरै चुनौती छन् अब एउटा यहाँनिर महत्त्वपूर्ण प्रश्न खास गरी तपाईँ फाप्लाको विषयलाई पनि जोड्नै पर्छ किनभने मलाई यो जिल्ला खेलकुदकाले पनि भनेका छन् बाहिरकाले पनि भनेका छन् नवराजी व्यक्तिगत रूपमा सुभाष साईलाई धेरै फाइदा भयो होला किनभने व्यवसाय क्रिकेट हो गर्न स्वाभाविक हो निजी क्षेत्र हो गर्न पाउँछ तर फाप्लाको विषयमा कुरा गर्ने भने एक पैसा अभियान पनि हामीले गऱ्यौँ तपाईँलाई थाहा छ अहिले पनि हामीले टिकटबाट समथिङ पर्सेन्ट हामीले छुट्याएकै छौँ सुभाषजीले त्यो विषयमा बोल्नु होला तर आज यो क्रिकेट प्रतियोगिता हामीले एसएसपी क्रिकेट ग्राउन्डमा गर्नु भने सुभाषजीले यो क्रिकेटलाई फाप्लासँग त जोड्नुभयो तर यो प्रतियोगिता एसएसपी क्रिकेट ग्राउन्डमा जुन अहिले संरचना बनाइयो लगानी गरियो यो लगानी फाप्लामा भइदिएको भए अझ राम्रो हुन्थ्यो यहाँनिर सुभाषजी चुक्नुभयो भन्ने प्रश्न मलाई धेरै बुद्धिजीवीहरूले भनेका छन् सुभाषजी यसलाई कसरी खण्डन गर्नुहोस्
अब तपाईँले एउटा कुरा के बुझ्नुहोस् भनेपछि डिपिएलबाट हामीलाई व्यक्तिगत आर्थिक लाभ केही हुँदैन हेर्नुहोस् त्यही हामीले त्यही सोचले अगाडि बढेको भएपछि सुझाव जाने हो भनेपछि हामीले एउटा इभेन्टको रूपमा मैले लिएको भए हामीले यो प्रतियोगिता काठमाडौँमा गर्थ्यौँ होला त्यहाँ त हामीले करोडौँ आर्थिक लाभ हुन्थ्यो काठमाडौँबाट सब ब्रान्डहरूलाई यहाँ बोकेर ल्याउनु भन्दा त्यही गर्थ्यौँ मजाले आर्थिक रूपमा हामीले हेरेको भए हामीले त धनगढीमा गरेर सुदूरपश्चिममा गरेर यहाँको सुदूरपश्चिममा अगाडि धकाल्न खोजेको इभेन्टको मार्फतबाट होइन र जहाँसम्म ड्रिम फाप्ला कुरा गर्नुभयो त्यो आफैले खोजेको प्रोजेक्ट आफैले सुरु गरेको अभियान होइन र भनौँ न अब अहिले हामी डिपिएलमा केही नयाँ ब्रान्डहरू जोड्ने क्रममा छौँ जसलाई हामीले लङ टर्ममा लग्न जरुरी छ र जसलाई एउटा क्राउडको कल्चर टिकट काटेर ग्राउन्डमा क्राउड आउँछ भन्ने एउटा कल्चर देखाउन हामीले जरुरी छ होइन र गत वर्ष पनि अलिकति हामीले भनौँ न अलिकति जाउड के थियो भने हामी लिगिङ चरणहरूमा क्राउडहरू थिएन त्यसले गर्दा यो संस्करणमा पनि अहिले रिस्क फाप्लामा जाने रिस्क नलिउँ भन्ने हो हामीले त्यो जुन ब्रान्डहरू हामीसँग जोडिने क्रम छ र अहिले अन्तर्राष्ट्रिय ब्रान्डहरू पनि जो आएको छ त्यसलाई अहिले जुन यसपालि हामीले लिग चरणमा पनि टिकट काटेर क्राउड देखाउन सफल भयौँ नि अब चाहिँ हामीलाई विश्वास के छ भनेपछि अब हामी यो गेमलाई फाप्लामा लग्दा पनि क्राउडहरू चाहिँ फाप्ला गएर पनि हेर्नुहुन्छ जुन किसिमले विदेशी खेलाडीहरू आइरहेको छन् र अर्को वर्ष अझै ठुलो ठुलो विदेशी खेलाडी आउँछन् त्यसले गर्दा अब चाहिँ हामीले फाप्लामा जान सकिन्छ
विकल्प खोज्नुपर्छ सुभाषजी तपाईँले यहाँ प्रतियोगिता गर्यो भनेर मेरो कुनै पर्सनल्ली पनि छैन र मान्छेले भन्ने कुराहरू चाहिँ आफ्नो ठाउँमा छ तर ग्राउन्ड सानो छ यो ग्राउन्ड भने प्रहरीको ग्राउन्ड हो हामीले जुन उद्देश्यका साथ जुन राज्यले हामी ध्यान आकर्षण गरिरहेको छौँ यो प्रतियोगिता त्यहाँ गरिदिएको भए राम्रो हुन्थ्यो कि मात्रै इन्टेन्सन हो अरू व्यक्तिगत
छैन
र मान्छेले भन्ने कुरा हो त्यो भन्ने कुरामा म धेरै
तपाईँको सोच सही हो मेरो पनि सोच त्यही हो त्यही लग्नु केही सोचे त होला नि त अर्गनाइजरले त्यतिकै त हामीले सुरु गरेको फाप्लामा हामीले नगर्नु कारण त्यसको पछाडि त केही होला नि त किनभने अब त्यो यो हाम्रो जुन ब्रान्डहरू जोडेको छ उनीहरूले प्रत्यक्ष आजको आज माइलेज खोज्छ ग्राउन्ड अहिले जसरी सजिलो छ नि एसएसपी ग्राउन्डमा छिर्न क्राउडहरूलाई त्यति त्योभन्दा धेरै एक्साइज चाहिँ हामीले त्यो ग्राउन्डलाई त्यो क्राउडलाई चाहिँ त्यहाँ पुगाएर टिकट कटाउन अलिक चुनौती हुन्छ भनेर हो तर अब अहिले जसरी सफल भएर गएको छ नि त्यसले चाहिँ अब त म के भन्न सक्छु भने अर्को वर्ष फाप्ला हुने फाप्लामा डिपिएल 3 हुने 99% सम्भावना छ
अब यतिखेर हामी कार्यक्रममा छोटो कमर्सियल ब्रेकमा जान्छौँ आदरणीय श्रोता आजको यो तातो बहसमा हामीसँग अतिथिको रूपमा धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष एवं डिपिएलका संयोजक हामीसँग हुनुहुन्छ सुभाष साई हुनुहुन्छ उहाँसँग कुराकानी म एकैछिनमा जोड्छु कार्यक्रममा यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छु
खुसीको खबर हाम्रो यहाँ एसओ अक्सिजनद्वारा उत्पादित अक्सिजन सिलिन्डरहरू सुपथ मूल्यमा पाइन्छ एम्बुलेन्स अस्पताल तथा बिल्डिङ कटिङको लागि सम्पर्क राख्नुहोला सम्पर्क अनामी ट्रेड एन्ड सप्लाइज चटकपुर कैलाली शिवशक्ति ढुवानी सेवा नजिक सम्पर्क नम्बर 98484-93902 98124-00-127
दुर्मो अलिकति पैसा देऊ न के म बचत गरेर राख्छु नि
बुवा चाप जान्ने रे बुवा गर्न छोडेर
भोलि कमाइ नै भएन अनि के गर्ने नि
ह यो त गाठी कुरा पो गरेउ त
आजको बचतले नै भोलिको काम गर्छ बैंक अफ काठमाडौँमा भविष्य उज्जवल हुन्छ जीवन सहज बन्छ
अब तपाईले पनि अलिअलि गर्दै बचत गर्ने बानी गर्नुस् है अनि खाता चाहिँ बैंक अफ काठमाडौँमै खोल्नुस् नि फेरि
किनकि बचत
गर्नु बैंक अफ काठमाडौँ वी मेक योर लाइफ इजीियर
समृद्धिको ढोका अब ओखानु सबैले एक घर एक खाता अब खोल्नु सबैले व्यवसाय विस्तार हुन्छ आय बढ्छ एक घर एक खाता खोले बचत बढ्छ सुरक्षित हुन्छ जिन्दगी भविष्य जोगिन्छ
महानायक राजेश हमाल एनएमबी बैंकको एक घर एक खाता अभियान लिएर आउँदै हुनुहुन्छ तपाईँकै घर आँगनमा NMB बैंक मा खाता खोल्नुहोस् र समृद्धि को पहिलो पाइला अघि बढाउनुहोस्
Venus FM 93.8 Time Check
It's 8 AM
इस Time Check का प्रायोजक
जीवन में इंटरनेशनल तरीका जस हो डिलाइटफुल लाइफस्टाइल
छोटो कमर्सियल ब्रेक पछि कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ र तातो बहसमा आज हामीसँग सुदूरपश्चिमको अत्यन्तै पछिल्लो समय चर्चामा आउनुभएका सेलिब्रिटीको रूपमा हेरिनुभएका क्रिकेटको क्षेत्रका एकजना यस्तो व्यक्तित्व जसले चाहिँ क्रिकेटको क्रेज बनाउनु भएको छ र धनगढीलाई चाहिँ क्रिकेटको सिटीको नाम दिएर ड्रिम फाफ्ला जस्तो एउटा योजनालाई चाहिँ अगाडि बढाउनु पर्छ भनेर राज्यलाई चाहिँ यतिखेर निरन्तर दबाब दिइरहनु भएका व्यक्ति सुभाष साई हामीसँग हुनुहुन्छ धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष एवं डिपिएलका संयोजक हुनुहुन्छ उहाँलाई म कार्यक्रममा पुनः वेलकम गर्छु सुभाषी पुनः स्वागत छ
धन्यवाद
अब कुरा गरौँ हिजो खेल रद्द भयो
आज हुन्छ हेर्नुहोस् हामीले रिजर्भ डे राखेका थियौँ होइन लिगमा त हामीले रिजर्भ डे थिएन तर अब प्लेअफमा अब यो सम्भावनाहरू सबै हेर्नुपर्ने हुन्छ त्यही भएर रिजर्भ डे राखेका थियौँ त्यसले आज गेम हुन्छ 12:30 सुरु हुन्छ
भनेपछि यो जुन लिगमा भयो लिगमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्यो यो जुन बिचमा पानी पऱ्यो नि यी खेलहरू कसरी म्यानेज गर्नुभयो तपाईँले किनभने निरन्तर पानी परिरहेको थियो अस्ति पनि केही गेमहरू अवरुद्ध भए होइन यो बिचमा कसरी म्यानेज गर्नुभयो पोइन्ट बेसमा कसरी जानुभयो अलिकति यो क्लियर
हजुर अब लिगमा जुन गेम भएन सम्भवै भएन त्यो गेमहरूमा त पोइन्ट बाँडियो दुइटा गेममा होइन त्यो बाहेक पनि अब धेरै गेमहरू छुट्याएर पनि हामीले गऱ्यौँ हामीले आफ्नो अब भोलिन्टियरहरूलाई धन्यवाद दिन चाहन्छौँ ग्राउन्ड्सम्यानहरूलाई धन्यवाद दिन चाहन्छु बिहानैदेखि भनौँ न 6 बजीदेखि आएर निरन्तर हुन्छ नि त्यो आउटफिल्डमा पानी सुकाउनलाई मिहिनेत गर्नुभयो के अरे अर्गनाइज कमिटीका साथीहरूलाई धन्यवाद दिन चाहन्छु धेरै मिहिनेत गरेर छोटो भए पनि गेम गराएर छोटो गेममा पनि जुन किसिमले दर्शकहरू आएर दर्शकको उपस्थिति थियो नि त्यो अझै हामीलाई उत्साह दिने कुरा थियो
भनेपछि आजको खेलको कुरा गरौँ अब फाइनलमा त चौरा पुगिसकेका छ सुभाष सर होइन यो खेल कतिको इम्पोर्टेन्ट छ आजको खेल खास गरी भनौँ न महानगर युनाइटेड र काठमाडौँ गोल्डेन्सको खेल दिउँसो 12:30 तपाईँहरूले निर्धारित टाइम दिनुभएको छ आज हिजो भनौँ न पानीकै कारणले हुन सकेन आज त्यो टाइममा आज सार्नु भएको छ आजको खेल कतिको इम्पोर्टेन्ट छ
एकदमै इम्पोर्टेन्ट गेम छ दुइटै टिमको लागि अब जित्नै पर्ने गेम फाइनल पुग्नको लागि र दुइटै टिम त्यत्तिकै कम्पिटेटिभ छ दुइटै टिममा उत्तिकै बलिया फरेन प्लेयरहरू पनि छन् र अन्तर्राष्ट्रिय नेपालबाट अन्तर्राष्ट्रिय खेलाडीहरू पनि छन् गेम चाहिँ एकदमै कम्पिटिसन हुन्छ जस्तो लाग्छ मलाई आज
भने चाहिँ कम्पिटिसन हुन्छ काठमाडौँ गोल्डेन्सको नेतृत्व हाम्रो ज्ञानेन्द्र मल्लले जो चाहिँ भनौँ न नेसनल टिमकै उपकप्तान हुनुहुन्छ यता चाहिँ हाम्रो विनोद भण्डारीले महानगर युनाइटेड यी गेमहरूको समीक्षा सधैँ गर्ने भने चौरा यसपटक पनि लक्की टिम रहेछ भनेर हामीले समीक्षा गर्ने हुने होइन यो पानीको कारणले धेरै पोइन्टहरू तलमाथि हुँदाहुँदै पनि उहाँ चाहिँ जितेर फाइनल पुग्नु भएको छ अब कुरा गर्नु यो प्रतियोगिताको धनराशि कति छ सुभाषजी जित्ने टिमले कति पाउँछ उपविजेताले कति पाउँछ यसपटक त सुन्दैछु म अन्य दुईवटा टिम जो चाहिँ इलिमिनेटरमै रहेर पनि उहाँहरू चाहिँ पछाडि पर्नुभयो ती टिमले पनि पैसा पाउँदैछन् भन्ने कुराहरू छ के हो
यसमा धनराशि हामीले आकर्षक राख्ने प्रयास गरेका छौँ जम्मा जम्मी 50 लाख जति क्यास प्राइजमा खर्च गर्ने हाम्रो ऊ छ त्यसमा 25 लाख विजेताले पाउँछ 10 लाख उपविजेताले तेस्रोले 3 अनि चौथोले 2 त्यसपछि प्रत्येक खेलका म्यान अफ द म्याचलाई 10,000 गरेका छौँ अब उत्कृष्ट खेलाडीलाई मोटरसाइकल त्यस्तै गरी मोस्ट भ्यालुएबल प्लेयरलाई हामीले गोल्डेन सु गोल्ड स्टार गोल्ड
किन राखियो सुभाषजी भन्नु त अब पुरस्कार
अब यो एउटा भयङ्कर चर्चामा पनि आयो हामीले जुन दिन गोल्डेन सु अब क्रिकेटमा राख्यौँ भनेर अब त्यो चर्चामा आएको थियो त्यो कुरा गोल्ड स्टार एउटा हाम्रो को स्पोन्सर हाम्रो टुर्नामेन्टको फुटवेयर पार्टनर पनि हो उहाँले आफ्नो अब आफ्नो जुत्तालाई प्रमोसन गर्नको लागि पनि अब एउटा गोल्डेन सु दिने एउटा कन्सेप्टलाई ल्याउनु भएको थियो जसलाई चाहिँ हामीले सहजै स्वीकार्यौँ र
बेस्ट भ्यालुएबल प्लेयर
मोस्ट भ्यालुएबल प्लेयर अब त्यो चाहिँ अब सबैभन्दा बढी इम्प्याक्ट पार्ने खेलाडी अब
त्यो हाम्रो फाइनलसम्मकै पुरै हेरिन्छ लिग म्याचमा
सुरुदेखि हेरिन्छ अब म्यान अफ द सिरिज बाहेकको अर्को म्यान अफ द सिरिज भनौँ न
अनि यो सुनको पुरै जुत्तै हो कि के हो अलिकति एउटा चासोको
विषय यसमा राम्रै सुनको प्रयोग भएको छ होइन अब त्यसमा कति के मूल्य भन्दा मूल्य त अब मलाई पनि थाहा छैन होइन तर यसमा राम्रै सुनको प्रयोग भएको छ र यसको सुनको मूल्य भन्दा पनि अब यसको जुन महत्त्व छ एज अ मोस्ट भ्यालुएबल प्लेयर टिपेलको भन्दा त्यसको मूल्य चाहिँ त्यसको महत्त्व चाहिँ अझै ठुलो छ
उहाँलाई कहाँ नेसनल टिममा पनि मानौँ तपाईँले भने जस्तै भ्यालुएबल प्लेयरको यो अवार्ड पाइरहँदा उहाँको क्रिकेट फ्युचर के हुनसक्छ यो यसले यो प्लेटफर्मले कुरा गरौँ
अब त्यो जहिले पाउँछ त्यो खेलाडी चाहिँ अब भनौँ न अब राष्ट्रिय टिमको जर्सी चाहिँको लाई चाहिँ एउटा सम्भावित खेलाडी भन्नेछन्
है यो गोल्डन सुटले त्यति भ्यालु राख्छ
त्यति ठुलो भ्यालु लाग्छ
यो जुन अहिले प्रतियोगिता भइरहेको छ तपाईँले भन्नुभयो मोटरसाइकल पनि छ भन्ने कुरा त के थियो यो म्यान अफ द सिरिजकै लागि हो
म्यान अफ द सिरिजको लागि हजुर
अब यो प्रतियोगिता आगामी दिनमा कसरी लग्ने सोच बनाइरहनु भएको छ सुभाषजी खास गरी यो कन्डिसनसम्म त ल्याउनुभयो अब दुई दिन मात्रै बाँकी छ आज र भोलि भोलि त फाइनल नै भइहाल्यो यो वर्षको अन्त्यन्त्यमा पनि छौँ अन्त्यमा यहाँले शुभकामना पनि दिनुहोला यो प्रतियोगितालाई आगामी दिनमा कसरी लग्ने सपना देखिरहनु भएको छ अब के छ यसको फ्युचर कसरी लग्ने सोच बनाइरहनु भएको छ सुभाषजी यहाँले
हेर्नुहोस् सबैभन्दा ठुलो कुरा चाहिँ अब हामीले प्रत्यक्ष नौलो नौलो कुरा त प्रयोग गरेकै छौँ केही नौलो कुरा अझै पनि छन् विश्व क्रिकेटमा जसलाई हामीले प्रयोगमा ल्याउन सक्छौँ अब भोलिको दिनमा हामीले डे नाइट म्याच पनि गर्ने एउटा सपना छ होइन भोलिको दिनमा होम एन्ड अवे धनगढी मात्रै सीमित नराखेर सुदूरपश्चिम गर्ने ठाउँहरूमा पनि र देश बाहिर पनि यसलाई लैजाने सोच छ भनौँ होम एन्ड अवे गराउने र ती नौलो कुरा त भइहाल्यो सँगसँगै यसको स्तर चाहिँ प्रत्येक वर्ष बढाउने यसलाई खेलाइने स्तर खेलको स्तर चाहिँ प्रत्येक वर्ष बढाउने सोच छ
अहिले छवटा टिम मात्रै छ आगामी संस्करणमा खास गरी आउँदा संस्करणमा यसलाई कि अझ ब्राउडली लग्ने कि अन्य सिटीहरूलाई पनि थप्ने कि के छ
एकदमै
अन्तर्राष्ट्रिय सिटी भनौँ न क्लबहरूलाई ल्याउने के छ यो के सोच बनाइरहनु भएको छ
एकदमै अब पहिलो संस्करणमा भनौँ न गत वर्ष हामीलाई टिम जोड्न पनि हामीलाई गाह्रो थियो कि छवटा टिम पुऱ्याउन पनि गाह्रो थियो किन नौलो कन्सेप्ट थियो मान्छेलाई लगानी गरेर एउटा टिमले कम्तीमा पनि 30-35 लाख लगानी गर्नुपर्छ आफ्नो खेलाडीदेखि सबैमा होइन च्यालेन्जफुल विषय थियो त्यो र यसपालि चाहिँ हामीले भनौँ न छवटा टिम चाहिँ सक्दैन हामीले समावेश गर्न भनेर छोडेका पनि थियौँ यसपालि त्यो अवस्थामा पुगेको छ धेरै सहरहरूले प्रस्ताव गरेको छ चितवन तपाईँको पोखरा जनकपुर वीरगन्ज लगायतका अन्य ठुला सहरहरूले पनि हामीलाई पनि अब अवसर दिनु भन्ने सोच प्रस्ताव राख्नुभएको छ र डेफिनेटली अर्को वर्ष हामी टिम पनि बढाउँछौँ
यो जस्तो यो प्रतियोगितामा सहभागी हुनुभयो ती सिटीहरू या भनौँ अनरहरू पनि उहाँलाई के फाइदा हुन्छ सुभाष एउटा यो चासोको विषय छ क्या लगानी त लगाउने तर बेनिफिट के हुन्छ भन्ने सबैको चासो हुन्छ कि खेलकै लागि खेल विकासकै लागि लगानी लगाउने कि आर्थिक रूपमा पनि केही फाइदा हुन्छ
हेर्नु सधैँ भावनामा बग्न सकिन्न दुई वर्ष दुई तिन वर्षसम्म हो होइन उहाँलाई पनि एउटा लाभ आर्थिक लाभ हुनु जरुरी छ यसलाई अगाडि बढाउने हो या खेलाडीलाई अझै व्यावसायिक बनाउने हो हामी त एउटा अभियानमा हिँडेका छौँ क्रिकेटलाई चाहिँ नेपालकै सबैभन्दा ठुलो पेसा बनाउने अभियानमा हिँडेका छौँ त्यसले गर्दा चाहिँ यो अझै एकदम सम्भव छ त्यो एकदमै आज भनौँ न खेलाडीहरूले अझै लाखौँ कमाउने दिन छ भने चाहिँ करोडौँ कमाउने दिन पनि यही टुर्नामेन्टहरू ठुलो हुँदै जाँदा जाँदै र यस्ता टुर्नामेन्टहरू अझै धेरै हुँदै जाने हो र राज्यले अझै ठुलो टुर्नामेन्टहरूको इनिसिएसन लिने भने एकदमै सम्भव छ
राज्यको सहभागिता बिना राज्यको सपोर्ट बिना सम्भव छ
राज्य त आउँछ
देशमा हेर्नुहोस् यस्तो झर्झर अवस्थामा हामी भनौँ न कता जाने भन्ने नै हामी कन्फ्युज छौँ क्रिकेटले राम्रो प्रतियोगिताहरू खेलिरहेको छ तपाईँलाई थाहा छ आइसिसीको मान्यता पाएसँगै विश्व T20 लागि भनौँ विश्व एक दिवसीयका लागि खेलहरू खेलिरहेको छ नेपालले राम्रो उपलब्धिहरू हासिल गरिरहेको छ तपाईँले यत्रो टुर्नामेन्ट गर्नु भएको छ इपिएल पनि भयो अब आगामी दिनमा नयाँ कार्यक्रमहरू आउलान् नयाँ इभेन्टहरू होलान् यो परिस्थितिमा राज्यको एउटा अङ्गको रूपमा हेरेको क्यान छैन होइन
होइन यो समाधान हुन्छ हेर्नु अब बाध्य पनि छ अब नेपालले ओडिए पाएको छ क्यानको समाधान हुनै पर्छ होइन होइन भने अर्को अल्टरनेटिभ अर्को क्रिकेट बोर्ड बनाएर पनि अगाडि बढाउनु पर्छ क्रिकेटलाई होइन
सम्भव छ राज्यले अर्को अल्टरनेटिभ बनाउनु सक्छ
किन छन् राज्यले चाह्यो भने के कुरा सम्भव छैन हरेक कुरा सम्भव छ होइन अहिले त स्थायी सरकार छ जे हरेक कुरा सम्भव छ र सम्भव हुनुपर्छ अब चाहिँ होइन र नेपालको सबैभन्दा ठुलो पेसा पहिलो रोजेको पेसा क्रिकेट भन्न सम्भव भन्छ
होइन
अब रिटर्न छैन अब तपाईँले त स्पोन्सरसिप खोज्ने हो नि त जस्तै हामीले यत्रो टुर्नामेन्ट गर्दाखेरि करोडौँको लगानी छ नि त त्यो त हामीले स्पोन्सरबाट खोज्छौँ उहाँहरूलाई माइलेज दिन्छौँ त्यसले हामीले पनि टिम ओनरहरूलाई हामीले जर्सीमा स्पेसहरू दिएका छौँ ग्राउन्डमा पनि ब्रान्डिङ गर्नलाई उहाँलाई पनि ब्यानर राख्नलाई ठाउँ दिएका छौँ र जर्सीको ब्रान्डिङ भनेको आठवटा ठाउँ हुन्छ जसलाई तपाईँले 5-15 लाखसम्म सेल गर्न सक्नुहुन्छ एउटा जर्सीमा लोगो आउँदाखेरि सम्पूर्ण राष्ट्रिय मिडिया र लाइभले गर्दातिर त्यो कभरेज एकदम ठुलो छ त्यसले गर्दा स्पोन्सरसिपबाटै चल्ने हो हेर्नुहोस् अब इन्डिया पनि क्रिकेट अथवा आइपिएल केले चल्छ स्पोन्सरसिपले चल्छ नि टिमले पनि आफ्नो स्पोन्सर ल्याउनु भएको छ अहिले हेर्नुहुन्छ भने चाहिँ के बनिसकेको छ अहिले पनि हाम्रो टुर्नामेन्ट हेर्नुहुन्छ भने एक दुईवटा टिमले चाहिँ टुर्नामेन्ट नजित्दै नजित्दै आफ्नो भनौँ खर्च स्पोन्सरबाट उठाइसक्नु भएको छ भनेपछि भोलिको दिनमा त यो यो टुर्नामेन्ट सकिँदै
बसिसकेका छ र सुभाष चाहिँ हाम्रो देशमा चाहिँ अब यसरी यो जर्सीमा खेलकुदमा यो ड्रेसमा हामीले चाहिँ हाम्रो लोगो या भनौँ हाम्रो ब्रान्डको नाम जोडेर हामी चाहिँ प्रचार पनि गर्छौँ र आर्थिक रूपमा चाहिँ टिमलाई अनरलाई या भनौँ खेलाडीलाई प्रोत्साहन गर्छौँ भने त्यो ट्रेन बसिसकेको
त्यो बढ्ने क्रममा छ त्यसले भने एक दुई वर्ष अझै कुर्नु पर्ला सबै टिमले त्यो अवस्थामा पुनः अलिक कुर्नु पर्ला होइन त्यो एउटा स्रोत हो होइन
हाम्रो ब्रान्डलाई पनि त्यो माइलेजको विषयमा जानकारी छ त त्यो
माइलेज छ त्यो कन्सियस हुँदैछ अब हेर्नुहोस् क्रिकेट अब यसरी पपुलर हुँदैछ यो गेम होइन त्यसमा लगानी गर्दाखेरि फेरि त्यो जर्सी लाउने भनेको त अन्तर्राष्ट्रिय खेलाडीहरूले विदेशी खेलाडीहरूले हो नि त यो गेम त आज अनलाइन स्ट्रिमिङबाट विश्वभरि हेरिरहेको छ नि त यो गेम त देशभरि हेरिरहेको छ नेपालभरि आज बिहान 9 बजेदेखि टुर्नामेन्ट हुँदाखेरि लिग म्याचमा 9 बजेदेखि बेलुका 5 बजेसम्म मान्छेहरू टिभीमा झुन्निएको हुन्छन् होइन त्यसको ठुलो माइलेज छ त्यो बुझाउन सक्नुपर्छ टिमहरूले होइन र अझै सशक्त बनाउनुमा भोलिको दिनमा अर्गनाइजरले भनौँ टिमलाई कसरी सस्टेनेबल बनाउने टिमलाई कसरी फाइदामा लैजाने लैजाने भनेर हामीले विभिन्न किसिमको ट्रेनिङहरू
जोड्नका निम्ति कम्पनीले के गर्नुपर्छ अनरले के गर्नुपर्छ जस्तो लाग्छ खास गरी कम्पनीलाई पनि किनकि माइलेज त चाहियो नि त
होइन कम्पनीले त माइलेज भनेको त ब्रान्ड भ्याल्यु हुन्छ जस्तै हामीले अब विज्ञापनहरू छाप्छौँ विज्ञापन के को लागि त अब आफ्नो प्रडक्ट सेल गर्नलाई त हो नि जर्सी अब क्रिकेटमा विज्ञापन गर्दा डबल फाइदा छ क्या अझै एउटा त आफ्नो ब्रान्डिङ हुने भयो होइन आफ्नो प्रडक्टको ब्रान्डिङ सँगसँगै हामीले क्रिकेट प्रमोसनमा भनौँ एउटा सिएसआर एक्टिभिटीको रूपमा पनि अगाडि जाने भयो कि नेपाल क्रिकेट विकासमा हाम्रो योगदान छ है त्यो कम्पनीको योगदान छ भन्ने पनि भयो सँगसँगै उहाँहरूको ब्रान्डको एउटा भिजिबिलिटी चाहिँ लाइभले गर्दा विश्वभरि हुने भयो होइन
अब अन्त्यमा छु म सुभाषजी किनभने फाइनल पर्सि रहेको छ 30 गते अन्तिम दिन यस वर्षको 2074 त्यो दिन कति बजे यो फाइनल खेल हुन्छ
त्यो दिन हाम्रो 12 बजे हामीले फाइनल खेल राख्ने तयारी गरेका छौँ भोलि नै र
भोलि
हजुर र सम्पूर्णलाई जो जो सुनिराख्नु भएको छ सबैलाई इन्भाइट गर्न चाहन्छु होइन दर्शकहरू उपस्थितिले गर्दा नै आज यो इभेन्ट दर्शकको राम्रो क्रेज छ भनेको हुनाले नै आज यो इभेन्ट यहाँसम्म पुगेको
अन्य एट्र्याक्टिभहरू केही छ त्यस्तो आकर्षकको केन्द्रहरू
हामीले अब
प्रमोद खरेल क्लोजिङमा केही छ त्यस्तो
हामीले अब कलाकार ल्याउने सुदूरपश्चिमको एउटा चर्चित कलाकार ल्याउनलाई हामीले अप्रोच गरेका छौँ त्यो अहिलेसम्म टुङ्गो त लागिसकेको छ त्यसलाई अहिले भन्न मिल्दैन होइन तर कलाकार हामीले ल्याउने प्रयत्न गरिरहेका छौँ र सँगसँगै गेम आफैमा क्लोजिङको गेम आफैमा आकर्षक छ
र तपाईँलाई थाहा छ क्राउड अत्यन्तै धेरै आउँछ होइन हामीले हेरेका छौँ विगतका संस्करणहरूलाई यस वर्ष त्यो क्राउडलाई थाम्न के छ व्यवस्था खास गरी सुरक्षाको दृष्टिकोणले होला स्ट्यान्डहरू हामीसँग 4 मात्रै छ केही अझ अस्थायी रूपमा केही त्यो व्यवस्था या हामी लिमिट गरेर
होइन अब आवश्यक त्यो अट्नेभन्दा बढी हामीले छिराउनु छिराउनु भने होइन क्यापेसिटी जतिहरू त्यो छिराउँछौँ अब नसक्नेहरूलाई एउटा फ्यान पार्क पनि बनाउने भन्ने हाम्रो प्लानिङ छ त्यसको लागि आज हामी छलफल गर्दैछौँ
टिभी जस्तो
एउटा स्क्रिन जस्तो हाम्रो ग्राउन्डमा एउटा स्क्रिन छ त्यस्तो स्क्रिन कहीँ बजारतिर अथवा कतैतिर खुला ठाउँमा राखेर न भित्र प्रवेश गर्न नसक्नेहरूलाई त्यहाँ फ्यान पार्कमा पनि देखाउन सक्ने कि भन्ने हामीले प्लानिङ चाहिँ गरिरहेको छौँ तर अब त्यसको टुङ्गो चाहिँ लागिसकेको छैन फाइनलको चिफ गेस्ट टुङ्गो लागिसक्यो हाम्रो डाक्टर आजुराणा देव आउँदै हुनुहुन्छ
ल बधाई छ सम्भवत लाग्छ आज प्लेनमा आउँदै हुनुहुन्छ भन्ने खबर पनि पाएका थियौँ थ्याङ्क यू सो मच अन्त्यमा के भन्न चाहनुहुन्छ नयाँ वर्ष आउँदैछ यहाँलाई पनि शुभकामना छ यत्रो प्रतियोगिता यहाँले सफल पार्दै हुनुहुन्छ यसको पनि शुभकामना छ आगामी दिनमा अझ यो जोस जागर ऊर्जा थपिँदै जाओस् यस क्षेत्रका आम जनताको यहाँलाई सपोर्ट होस् यहाँले लिएको उद्देश्य लक्ष्य जुन छ ड्रिम फाप्ला यो सफल होस् हाम्रो शुभकामना छ सुभाषजी अन्त्यमा के भन्न चाहनुहुन्छ
सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु सम्पूर्ण पब्लिकलाई धन्यवाद दिन चाहन्छु तपाईँहरूको मायाले नै गर्दा हामी यहाँसम्म पुगेको हौँ र हामीले केही अझै धेरै दिन सक्ने क्षमता हामीमा छ अझै धेरै काम गर्न सक्ने क्षमता हामीमा छ र त्यसलाई त्यो कुरालाई हामीलाई प्रोत्साहन गर्नुहोस् हामी धेरै कुरा यो समाजलाई दिन्छौँ भनौँ न धनगढीलाई आज अब अन्तर्राष्ट्रिय सहरको रूपमा हाम्रो विकास गर्ने एउटा हाम्रो योजना छ होइन त सुदूरपश्चिमलाई नयाँ उचाइमा पुर्याउने हाम्रो सपना छ सबैले साथ दियो भने असम्भव भन्ने
हुनुपर्छ राज्यको हुनुपर्छ स्थानीय तहको हुनुपर्छ तपाईँ हामी सबै पब्लिक पिपीको जुन मोडलमा जाँदै हुनुहुन्छ, यो मोडल सफल होस्। थ्याङ्क यू सो मच सुभाषी,
नयाँ वर्षको तपाईँलाई पनि शुभकामना।
थ्याङ्क यू सो मच। आदरणीय श्रोता एवं दर्शकहरू, आजको विशेष कुराकानी तातो बहसमा हामीसँग अतिथिको रूपमा हुनुहुन्थ्यो सुभाष साई हुनुहुन्थ्यो, धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष एवं डिपिएलका संयोजक हुनुहुन्थ्यो। उहाँसँग हामीले जुन डिपिएलको उचाइ पुगेको छ, आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता प्राप्त गरेको छ, आइसिसीबाट मान्यता प्राप्त गरेसँगै डिपिएलको उचाइ धेरै माथि पुगेको छ। यो प्रतियोगिताको अन्तिम अन्तिम दिनमा चाहिँ भोलि यसको समापन पनि रहेको छ, फाइनल खेल रहेको छ। आजको खेल अत्यन्तै महत्त्वपूर्ण खेल रहेको छ, काठमाडौँ गोल्डेन्स र भनौँ न महेन्द्रनगर युनाइटेडको बिचमा आज अपराह्न 12:30 हुन गइरहेको यो खेल तपाईँहरू सबैले हेर्नुहुनेछ, इन्जोय गर्नुहुनेछ भन्ने आग्रह अनुरोध गर्दै प्राविधिक रूपमा कल्पना र सन्तोषजीलाई धेरै धेरै धन्यवाद दिँदै आजलाई म पनि बिदा माग्छु। हवस् त, नमस्कार।